आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको यो कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, आज हामी गन्ती 11 र 12 अध्यायबाट बाइबल अध्ययन गर्न गइरहेका छौं। गन्ती 11 अध्यायमा हामी मुख्य कुरा देख्छौं, गुनासो गर्ने र गनगन गर्ने मानिसहरूले
परमप्रभुलाई बेखुशी तुल्याइरहेका छन्। अहिले इसरायलका सन्तानहरूले सिनै पर्वत छोडेका छन् आफ्नो यात्राको क्रममा, र एघार र बाह्र अध्यायले सिनैबाट कादेशतिरको तिनीहरूको यात्राको बारेमा बताउँछ। हामी यो कुरा थाहा पाउनेछौ कि त्यहाँ समस्या खड़ा भयो, मानिसहरू गनगन गर्न आरम्भ गरे। यो अति नै गम्भीर कुरा थियो र यसले हाम्रो निम्ति विशेष पाठ बोकेको छ। गन्ती एघार अध्यायको एक पदमा भनिएको छ, यतिखेर परमप्रभुको कानमा पुग्ने गरी ती मानिसहरू आफ्ना कष्टहरूको विषयमा गनगनाउन लागे। जब परमप्रभुले यो सुन्नुभयो तब उहाँको क्रोध दन्क्यो र परमप्रभुको अग्नि सल्केर छाउनीको पल्लो भाग भस्म पारिदियो। प्रत्येक समय जब इसरायलीहरू गनगनाए परमेश्वरको महिमा प्रकट भयो, उहाँ तिनीहरूको गुनासा गनगनाईदेखि बेखुशी हुनुभयो। मित्र, हामीलाई यो कुराको थाहा हुनुपर्छ कि आज ती धेरै गनगन गर्ने र गुनासा गर्ने परमेश्वरका जनहरूदेखि परमेश्वर बेखुशी हुनुहुन्छ। तिनीहरू सधैँ जहिले पनि गलत र दोष देख्छन् र तिनीहरूलाई खुशी पार्न केही कुरा देखिँदैन। मित्र, परमेश्वर तपाईँ सधैँ बेखुशी भएको चाहनुहुन्न, म तपाईँलाई खुशी भएको चाहनुहुन्छ, आनन्दित ख्रिस्टियन। र दुई र तीन पदमा भनिएको छ, अनि मानिसहरू मूसा कहाँ आएर विलाप गरे, तब मूसाले परमप्रभुलाई प्रार्थना गरे र आगो निभ्यो, यसकारण त्यस ठाउँको नाउँ तबेरा राखियो, किनभने परमप्रभुको आगो तिनीहरूको बीचमा दन्केको थियो। मित्र, अहिले यी गनगन गर्नेहरू को थिए, समस्या खड़ा गर्नेहरू को थिए, हामी ती व्यक्तिहरूलाई यहाँ चिन्न सक्छौ र यस्ता स्वभाव भएकाहरूलाई आज पनि हामी चिन्न सक्छौ। चार पदमा भनिएको छ, अनि तिनीहरूसँग भएको एक हुलिया समूह साह्रै लालची भयो र इसरायलीहरूले फेरि रोएर भन्न लागे, हामीले मासु खान पाए त हुन्थ्यो। कसलाई यो सबै समस्याको आरम्भको लागि दोष दिने वा दोषी, वा कसले यो सबै समस्याको आरम्भ गर्यो त? त्यो एक मिश्रित दलले आरम्भ गर्यो। तपाईँलाई यादै होला, मिश्रित दलहरू ती थिए जो तिनीहरू को थिए भन्ने कुरामा निश्चय थिएनन्। तिनीहरू कुनै एक कुलका वा एक कुलमा मिसिन सकेनन्। तिनीहरूले आफ्नै वंशवालीको घोषणा गर्न सकेनन्। तिनीहरू यस कुरामा निश्चय थिए कि तिनीहरू उजाड स्थान यात्रामा जाने या नजाने। तिनीहरू मिश्री र यहुदी बीचको अन्तर्विवाहका उत्पादनका सन्तानहरू थिए। तिनीहरू हरेकसँग एक आमा बुबा मिश्रमा थिए र अर्को चाहिँ इसरायलको क्याम्पमा वा शिविरमा। तिनीहरूको मनोभावना दोधारका थिए। मिश्रतिर जान पनि ठिक अनि उजाड स्थानको यात्रामा बढ़न पनि ठिक। आज हामीसँग चर्चहरूमा यस्ता खालका मानिसहरूका समूहहरू छन्। तिनीहरू चर्चका मानिसहरूसँग मिसिन चाहन्छन् र चर्चमा जान्छन्। तिनीहरू नैतिक बन्न चाहन्छन् र उच्च स्तरीय नमूनाको जीवन जिउन चाहन्छन्। त्यसकारण तिनीहरू चर्चमा आउँछन्। त्यसपछि बाँकी हप्ताभरि तिनीहरू संसारसँग चल्छन्। तिनीहरू मिश्रित दलहरू हुन्। तिनीहरूलाई कति पनि निश्चयता छैन कि तिनीहरू कहाँका हुन्। तिनीहरू नयाँ जन्म पाएका हुन् भन्ने कुरामा निश्चय छैन। तिनीहरू आफ्नो ख्रिष्ट वंशवाली वा आफ्नो वंश थाहा छैन। अनि आज चर्चमा समस्या खड़ा गर्नेहरू पनि यिनै मिश्रित दलहरू हुन्। तिनीहरू संसारसँग चल्ने र चर्चका मण्डलीका मानिसहरूसँग चल्ने व्यक्तिहरू हुन्। तिनीहरू चर्च भोज मन पराउँछन् तर बाइबल अध्ययन मन पराउँदैनन्। तिनीहरू यात्रामा सन्दुकको निकटतामा बढ्न मन पराउँदैनन् तर तिनीहरू पछाडि नै रहन मन पराउँछन्, किनभने तिनीहरूमा निश्चयता छैन कि तिनीहरू केमा विश्वास गर्छन्। त्यसमा त्यति निश्चय छैन अनि तिनीहरू कति पनि खुशी हुँदैनन् जबकि अरूहरू आत्मिक आशिषको खास समय पाइरहेका छन्। तिनीहरू चर्चमा असजिलो महसुस गर्छन् तर उही समयमा तिनीहरू संसारसँग पनि असजिलो महसुस गरिरहेका छन्। तिनीहरू केही कुरामा फिट खाएको देखिँदैन अनि तिनीहरू समस्या खड़ा गर्नेवालाहरू हुन्। अहिले यहाँ उजाड स्थानमा तिनीहरू के चाहन्थे भनी तपाईँ सोच्नुहुन्छ। चारदेखि छ पदमा भनिएको छ, अनि तिनीहरूसँग भएको एक खुम्ल्या समूह साह्रै लालची भयो र इसरायलीहरूले फेरि रोएर भन्न लागे, हामीले मासु खान पाए त हुन्थ्यो। हामीले मिश्र देशमा सितैमा खान पाएका माछा हामी सम्झन्छौं, अनि काँक्रा खरबुजा कन्दहरू प्याज र लसुन पनि, तर अब त हाम्रो रुचि हराएको छ, यो मन छोडी अरू केही कुरा देखिँदैन। हेर्नुहोस्, तिनीहरूका आवश्यकता माछा त्यहाँ उजाड स्थानमा पाइँदैनथ्यो कारण त्यहाँ कुनै तलाउहरू नदीहरू थिएन, र ती मिश्रित दलहरू यी कुराहरूको सम्झना गरे। मलाई लाग्छ मिश्रमा यी कुराहरू प्रशस्त पाइन्दथ्यो र तिनीहरूले खाँदथे र अहिले यी कुराहरूको बारेमा गनगनाउन थाल्छन्। इसरायलका सन्तानहरू पनि त्यस गनगनाईले प्रभावित गर्यो र तिनीहरू पनि यी मिश्रित दलहरूसँगै शोक गर्न लागे। तिनीहरू मन्नाको बारेमा गुनासो पुखाउन आरम्भ गर्छन्। तिनीहरूसँग खानलाई मन्न थियो, जुन परमेश्वरले तिनीहरूलाई आश्चर्यजनकले हरेक दिन प्रबन्ध गरिदिनुहुन्थ्यो, तर यो तिनीहरूलाई मन परेन। 7-9 पदमा भनिएको छ, मन चाहिँ धनियाँ जस्तो थियो र हेर्दा खोटो जस्तो देखिन्थ्यो। मानिसहरू गएर त्यो जम्मा गर्थे, जाँतोमा पिन्थे वा ओखलीमा कुट्थे र भाँडामा पकाएर फुलौरो बनाउथे। त्यसको स्वाद भद्राक्षको तेलले पकाएको कुरो जस्तो थियो। छाउनीमा राति शीत झर्दा मन पनि सँगै झर्दथ्यो। अहिले यो मनलाई तिनीहरूले मन पराउन छोडे। यो वास्तवमा तिनीहरूको निम्ति लाभप्रदको कुरा थियो। यो दिक्क लगाउने पौष्टिक भिन भोजन थिएन। त्यस मनमा सम्पूर्ण भिटामिनहरू पौष्टिक आहाराहरू थिए। हामी देख्छौं कि तिनीहरूको सालौं वर्षको उजाड स्थानको यात्रामा खुट्टा सुनिएन। यो परमेश्वरको भोजन थियो। मन्नाले पूर्ण पोषण दिन्थ्यो, अनि निश्चय नै मन्न प्रभु येशु ख्रिष्टको र परमेश्वरको वचनको तस्विर हो, जुनले उहाँलाई प्रकट गर्दछ। अनि उही समयमा परमेश्वर हामीलाई यो पनि देखाइरहनु भएको छ कि यो नै भोजनको इसरायलीहरूले इन्कार गरे। हामी यो नसोचौं कि इसरायलका सन्तानहरू कति भयानक थिए। मित्र, तपाईँको बारेमा नि के त्यो मन्नले ख्रिष्टको बताउँछ? उहाँको बारेमा तपाईँ के सोच्नुहुन्छ, के विचार गर्नुहुन्छ? के तपाईँ उहाँदेखि दिक्क हुनुहुन्छ? धेरै ख्रिस्टियनहरू मन्नदेखि दिक्क हुन्छन्। धेरै मानिसहरू बाइबल अध्ययनदेखि दिक्क हुन्छन्, जुन परमेश्वरले प्रदान गरिदिनु भएको मनरूपी आत्मिक भोजन हो। अनि यो दयनीय कुरा हो। यसपछि मोसा पनि यस दलहरूसँग थकित भए। मैले यो भन्नुपर्छ कि तिनीप्रति मसँग निश्चित सहानुभूति छ। 10-15 पदमा भनिएको छ, आआफ्नो पालको ढोकामा उभिएर हरेक परिवारका मानिसहरू रोइरहेको मोसाले सुने। परमप्रभु ज्यादै क्रोधित हुनुभयो र मोसा दुखित भए। परमेश्वरले मोसालाई भने, तपाईँले किन आफ्नो दासलाई यो दुःख दिनुभएको छ, अनि किन मैले तपाईँको दृष्टिमा अनुग्रह पाएको छैन, र तपाईँ मलाई यी सब मानिसहरूको भार बोकाउनुहुन्छ? के यी मानिसहरूलाई मैले कोखमा राखेर जन्माएको हुँ? के तिनीहरूका पुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा दुधे बालकलाई धाइले बोके झै यिनीहरूलाई बोकेर लैजान मलाई लगाउनुहुन्छ? यी सब मानिसले खाने मासु म कहाँ पाऊ? हामीलाई मासु खान देऊ भनी तिनीहरू म कहाँ आएर रुन्छन्? म एक्लै यी मानिसहरूको भार सहन सक्दिन, किनभने यो भार मलाई साह्रै चर्को छ। तपाईँ मसित यस्तो व्यवहार गर्नुहुन्छ भने र मैले तपाईँको निगाह पाएको छु भने बिन्ती छ, बरू मलाई मारिदिनुहोस् र मैले आफ्नो विनाश आफै हेर्नु नपरोस्। मित्र, के मूसा पनि गुनासो पकाइरहेका छन् त? मलाई यो सुनाइ पर्दछ कि यहाँ तिनी गुनासो गरिरहेका छन्। मूसा पनि एक दुर्बल मानिस थिए। तिनी पूर्ण सिद्ध व्यक्ति थिएनन्। तिनी एक साधारण मानिस थिए जसलाई परमेश्वरद्वारा महान गरी प्रयोग गरिएका थिए। मूसाले भने यी भीड़हरूका तमाम समस्याहरू हेर्न र सुन्न भन्दा तिनी मर्न चाहन्थे। अनि बाइबलमा हामी केही परमेश्वरका जनहरूको देख्छौं, जब मानिसहरूबाट आलोचना, आरोप र कठिनाईहरू पाए, तिनीहरू पनि अति नै धेरै निरुत्साहित भए। अनि 16 पदमा भनिएको छ, तब परमप्रभुले मूसालाई भन्नुभयो, इसरायलका धर्मगुरूमा 70 जम्मा गर, जो मानिसहरूमा नायक र अधिकारीहरू हुन् भन्ने तलाई थाहा छ, अनि तिनीहरूलाई भेट हुने पालमा ले र तिनीहरू त्यहाँ तेरो साथमा उभिउन्। मूसाले यसरी गुनासो गरेर गलत काम गरे। मूसाले भने कि तिनी एक्लै मात्र यी सबै बोझहरू बोकिरहेका थिए। वास्तवमा तिनले सबै बोझ बोकिरहेका थिएनन्। परमेश्वरले तिनलाई यो गर्न भन्नुभएको थिएन। परमेश्वरले तिनीहरूलाई र मूसालाई पनि बोकिरहनु भएको थियो, तर मूसाले पूर्ण रूपमा आफैलाई र आफ्ना कुराहरूलाई परमेश्वरमा हालिरहेका थिएनन्। अहिले परमेश्वर भन्नुहुन्छ, ठिक छ मूसा, यदि तिमीलाई सहायता चाहिएको हो भने म तिमीलाई सहायकहरू दिनेछु। परमेश्वरले अति नै कृपालु हुनुभई 70 सहायकहरू प्रदान गरिदिनुहुन्छ। 70 अगुवाहरू नियुक्त गरिए। यो कुराको याद राखौं कि उही समयमा यी 70 अगुवाहरूको प्रक्रिया पूरा इसरायल इतिहासभरि निरन्तर जारी रह्यो। प्रभु येशुको समयसम्ममा तिनीहरूलाई सहेन्द्रिन वा महासभा भनिन्थे। एक रात तिनीहरू भेला भएर प्रभु येशुलाई मृत्युदण्डको योग्य ठहराए। मलाई लाग्दैन कि तिनीहरूले यो संगठनको आवश्यकता थियो। आज हामी यस्तो विचार गर्छौं कि यदि हामीले समिति र संस्थाहरू र विधिहरू बढ़ाउ भने हाम्रा समस्याहरूको समाधान गर्नेछौ। मित्र, यसले हाम्रो समस्याको समाधान गरेको छैन। हामीलाई धेरै संघ संस्थाहरू आवश्यक छैन। हामीलाई महासभा वा सन्हेन्द्रेन आवश्यक छैन। अहिले परमेश्वर 70 जना सहायक दिन प्रतिज्ञा गर्नुहुन्छ। 17 पदमा भनिएको छ, म तल आएर त्यहाँ तँसँग कुरा गर्नेछु, तँमाथि भएका आत्माबाट केही लिएर तिनीहरूमाथि राखिदिनेछु, तिनीहरूले तँ सँगसँगै ती मानिसहरूको भार बोक्नेछन्, तैले एक्लै बोक्नु नपरोस्। परमेश्वरले इसरायलीहरूलाई अगुवाई गर्न बोलाउनु भएको थियो र परमेश्वरले त्यो गर्नलाई मूसाको लागि शक्ति र सामर्थ्यको प्रदान गर्नुहुनेथ्यो। अनि परमेश्वरले सधैँ यो गर्नुहुँदछ। परमेश्वरले कहिले पनि कसैलाई पनि त्यो काम गर्न बोलाउनुहुन्न जुन काम गर्न तिनी सक्दैनन्। यदि तपाईँ सोच्नुहुन्छ महान काम छ र तपाईँ धेरै काम गरिरहनु भएको छ अनि वास्तवमा त्यो समय पनि होला, हुन सक्छ तपाईँ परमेश्वरले गर्नलाई दिनुभएको काम भन्दा धेरै गरिरहनु भएको हुन सक्छ। म जान्दछु धेरै मानिसहरू आफैले आफैमाथि बोझ लाद्दछन्, तर यो कुराको याद राखौं, परमेश्वरले आफ्ना जनहरूलाई सहन भन्दा कहिले पनि बेसी धेरै बोझ वा भारी लाद्नुहुन्न। 18-20 पदमा भनिएको छ, तैले मानिसहरूलाई भन्, भोलिको निम्ति तिमीहरूले आफूलाई चोख्याउनु, जब तिमीहरूले मासु खानेछौ। तिमीहरूले परमप्रभुको कानमा यसो भनेर रोएका छौ, हामीले मासु खान पाए त हुन्थ्यो, हामीलाई मिश्र देश नै असल थियो, अब परमप्रभुले तिमीहरूलाई मासु दिनुहुन्छ र तिमीहरूले त्यो खानेछौ। 2-4 या 10-20 दिन मात्र होइन, तर नाकबाट निस्केर वाक्क लागेसम्म तिनीहरूले महिनाभरि त्यो खानेछौ, किनभने तिमीहरूले आफ्ना बीचमा हुनुहुने परमप्रभुलाई अस्वीकार गरेर उहाँकै सामुने हामी किन मिश्रबाट निस्केर आयौं नि भने रोएका छौ। यस घटनाको सम्बन्धमा परमेश्वरको आत्माले गर्नुभएको टिप्पणीको पढ्न चाखलाग्दो छ। भजन संग्रह 106 ऐतिहासिक भजन हो र पद 15मा हामी पढ्छौं, अनि उहाँले तिनीहरूलाई तिनका माग दिनुभयो तर तिनीहरूका आत्मा निर्बल गराइदिनुभयो। परमेश्वरले तिनीहरूको मागहरूको उत्तर दिनुभयो तर तिनीहरूका आत्मा निर्बल गराइदिनुभयो। परमेश्वरले तिनीहरूको मागहरूको उत्तर दिनुभयो, तिनीहरूका आत्मा निर्बल गराइदिनुभयो। म कल्पना गर्दछु कि तिनीहरू मध्ये कोही खुशीले यता उता कुद्दै भने कि तिनीहरूले आफ्नो प्रार्थनाको उत्तर पाए। तर परिणामको नोट गर्नुहोस्, फिलिपी 4:6 अनुसार हामीले आफ्नो बिन्तीहरू धन्यवाद साथ परमेश्वर कहाँ जाहेर गराउनु पर्छ, किनभने हामी जान्दछौं कि परमेश्वर हाम्रो प्रार्थनाहरूको सुन्नुहुनेछ र उत्तर पनि दिनुहुनेछ। प्राय जसो परमेश्वरले हाम्रो प्रार्थनाको उत्तर हुँदैन भन्नुहुन्छ, जुन उक्तम असल उत्तर हो, अनि हामी ती कुराको निम्ति प्रार्थना गर्छौं जुन हाम्रो निम्ति उक्तम छैन। यदि हामी निरन्तर ढिट भएर विन्ती गर्दछौ र गुनासो पोखाउँछौ भने परमेश्वरले हाम्रा प्रार्थनाहरू उत्तर दिनुहुन्छ तर हाम्रा आत्माहरूमा निर्बलता दिनुहुन्छ। परमेश्वरले मूसालाई भन्नुहुन्छ, पूरा महिनाभरि तिनीहरू वाक्क नभइन्जेलसम्म मासु खानेछन्। उहाँले यो तिनीहरूको निम्ति गरिदिनुहुनेछ किनभने तिनीहरूले परमेश्वरसँग गुनासो पोखाए र उहाँको अगाडि रोए। 21-22 पद, तर मूसाले भने, मसँग यस यात्रामा पैदल हिँड्ने 6 लाख छन्, तापनि महिनाभरि म तिनीहरूलाई मासु दिनेछु भनी तपाईँ भन्नुहुन्छ, के यी सबै भेडा बाख्राका बगालहरू र गाई बस्तुका बथानहरू मारेर यतिका मान्छेहरूलाई पुग्छ र, अथवा समुद्रका सारा माछाहरू पक्रेर पनि तिनीहरूलाई पुग्छ र? मूसाले परमेश्वरलाई सोधिरहेका छन् कि कसरी उहाँले यो गर्नुहुनेछ त। 23 पदमा भनिएको छ, परमप्रभुले मूसालाई भन्नुभयो, के परमप्रभुको शक्ति कम भएको छ र? अब मैले तँलाई भनेको कुरा हुन आउँछ कि आउँदैन त्यो तैले देख्नेछस्। मूसाले परमेश्वरलाई सोधिरहेका छन् कि कसरी उहाँले यो गर्नुहुनेछ र परमेश्वरले तिनलाई उत्तर दिनुहुन्छ कि उहाँले यो गर्नुहुनेछ, किनकि उहाँमा केही कुरा असम्भव छैन। 24-25 पद, यसकारण मूसाले बाहिर गएर परमप्रभुले भन्नुभएको वचन मानिसहरूलाई सुनाइदिए। तिनले धर्म गुरूहरूबाट 70 जनालाई पालको वरिपरि उभ्याए। तब परमप्रभु बादलमा तल आएर तिनीहरूसित कुरा गर्नुभयो र तिनले आफूसित भएका आत्माबाट केही लिएर ती 70 जना धर्म गुरूहरूमाथि राखे, अनि तिनीहरूमाथि आत्मा आएपछि तिनीहरूले अगमबाड़ी गरे, तर पछि त तिनीहरूले त्यसो गरेनन्। मित्र, परमेश्वरले मूसाको आत्मा लिएर 70 जना अगुवाहरूमाथि लगाइदिनुभयो र तिनीहरूले अगमबाड़ी गर्न लागे। 26-30 पदमा भनिएको छ, तर त्यहाँ छाउनीमा एलदाद र मेदाद नाउँ भएका 2 जना मानिस थिए, तिनीहरूको नाउँ पनि दर्ता भएको थियो, तर तिनीहरू पालमा भने गएका थिएनन्। तर आत्मा तिनीहरूमाथि पनि आयो र तिनीहरूले छाउनीमा नै अगमबाड़ी गरे। तब एउटा जवान मूसा कहाँ दौड़ेर गई भने एलदाद र मेदादले छाउनीमा अगमबाड़ी गर्दैछन्। युवा अवस्थादेखि मूसाका सहायक नूनका छोरा यहोशूले मूसालाई भने, हजुर तिनीहरूलाई रोक्नुहोस्। तर मूसाले तिनलाई भने, कि मेरो खातिर तिमी डाहा गर्ने भयो। परमप्रभुले आफ्ना आत्मा आफ्ना सबै मानिसमाथि राखिदिनु भएर ती सबै अगमवक्ता भइदिए त कति असल हुने थियो। तब मोसा र इसरायलका धर्मगुरूहरू छाउनीमा फर्के। यसपछि निम्न पदहरूमा हामी देख्छौ कि परमेश्वरले बटै चरा मासुको लागि पठाइदिनुहुन्छ। 31 पद, अनि परमप्रभुले चलाउनु भएको बतासले समुद्रबाट बटै चराहरू ल्यायो र छाउनीको वरिपरि एक एक दिनको बाटोभरि जमिनमा दुई हात बाक्लो हुने गरी ती पसे। हेर्नुहोस्, उहाँले प्रतिज्ञा गरे अनुसार उहाँले मासु खानालाई प्रशस्त बटाई चरा प्रबन्ध गरिदिनुभयो। 32 पद, मानिसहरूले त्यस दिनभरि रातभरि र भोलिपल्ट दिनभरि पनि ती समाते। थोरै भन्दा थोरै बटुल्नेले पनि 25 मुरी बटुले। तिनीहरूले आफ्ना निम्ति छाउनीका चारैतिर ती फिजाए। मित्र हेर्नुहोस्, यी यति धेरै बटैहरू तिनीहरूले फिजाएर सुकाए। तिनीहरूले आफ्नो लालच र खास पेट्टुपनको प्रदर्शन गरे। 33 35 पदमा भनिएको छ, तर मासु तिनीहरूको दाँतैमा हुँदा र त्यसलाई चपाउनै नपाउँदा परमप्रभुको क्रोध ती मानिसहरूमाथि दन्क्यो र उहाँले ती मानिसहरूलाई भयंकर विपत्तिले प्रहार गर्नुभयो। यसकारण त्यस ठाउँको नाउँ किब्रोत हत्तवा राखियो, किनभने अरू खानाको लालच गर्ने मानिसहरूलाई त्यही नै तिनीहरूले गाडेका थिए। किब्रोत हत्तवाबाट हिँडेर मानिसहरू हेसेरोततिर लागे र तिनीहरू त्यहाँ बास बसे। परमेश्वरले यी कुराहरूको इन्साफ गर्नुहुन्छ। उहाँले अझै यो गर्नुहुन्छ। यो कुराको याद गरौं कि पाउले लेख्छन् पहिलो कोरन्थी 11:31-32 पदमा, तर हामी आफैले आफ्नो वास्ता गरेका हुँदा होता हामी इन्साफमा पर्ने थिएनौ। अब हाम्रो इन्साफ हुँदा हामी संसारसँग दोषी नठहरियौ भनेर प्रभुबाट हामी चेतावनी पाउँछौ। यसपछि झट्टै गन्ती 12:13 पनि बढ़िहालौ। यहाँ हामी देख्छौ मोसामाथि हारून र मरियमको डाहा अनि मरियममाथि दण्ड। बाइबलले मोसाको घरको जीवनको वा पारिवारिक जीवनको बारेमा अति नै कम हामीलाई बताउँछ। हामीले जाने अनुसार म विश्वास गर्न सक्दिन कि यो त्यति धेरै आनन्दित पारिवारिक सम्बन्ध थियो। यस अध्यायमा हामी देख्छौ कि परिवारको मामलाको जुन सिनाईदेखि कादेश बर्दियातिरको यात्रा अवधिमा स्थान लिएको थियो। यस अध्यायमा हामी विशिष्ट स्थानमा इसरायलका सन्तानको अगुवाहरूको बीचमा विद्रोहको थाहा पाउँछौ। गन्ती 12:1 भनिएको छ, मोसाकी कुशी स्वास्नीको कारणले मरियम र हारून मोसाको विरूद्धमा बोल्न लागे, किनभने तिनले कुशी स्वास्नी ल्याएका थिए। मलाई लाग्दैन कि यो पत्नी सिपोरा मिद्यानको पुजारीको छोरी थिइन्। निश्चय नै यो मोसाको पत्नी पनि मिद्यानी थिए। प्रस्थान 18:6 हामीले अन्तिम पल्ट सिपोराको बारेमा सुन्दछौ, जब तिनको पिताले तिनलाई लिएर मोसा कहाँ सिनाई पर्वतमा आएथे। के तिनी घरमा आफ्नो पितासँग फर्की गए? के तिनी मरी? यो कुशी वा इथोपियन पत्नी को हो? शास्त्र यसको बारेमा मौन छ। त्यसकारण हामी यही भन्न सक्छौ कि यो मोसाको दोस्रो पत्नी हुन सक्छ। यहाँ खास विषय यो हो कि यस विवाहलाई मोसाको अधिकारको विरोध गर्न बहानाको रूपमा तिनीहरूले प्रयोग गरे। 2 भनिएको छ, तिनीहरूले भने, के परमप्रभुले केवल मोसाद्वारा मात्र कुरा गर्नुभएको छ र? के उहाँले हामीद्वारा पनि कुरा गर्नुभएको छैन र? अनि परमप्रभुले यो कुरा सुन्नुभयो। यो ठूली दिदीको रवाफ धाको मरियमले भन्न सकिन् कि यो केटो मोसा आफू को हुँ भनी सोच्दछ। जब तिनलाई डोणमा लगाई नील नदीमा बगाएको बेला मैले तिनको चियो गरेर बचाएथे। यदि मैले तिनलाई चियो गरी नबचाएको भए तिनी आज कहाँ हुन्थे? अनि हारून प्रधान पुजारी मोसाको ठुल्दाई यसमा मरियमसँग मिल्दछन्, संलग्न हुन्छन्। 3 भनिएको छ, मोसा चाहिँ पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्ति थिए। यही नै मोसाको बारेमा भनिएको छ। यो कुराको याद गरौं, विनम्रता कमजोरी होइन, विनम्रता परमेश्वरप्रति आज्ञाकारी हुनु र उहाँको इच्छा गर्नु हो। 4 भनिएको छ, परमप्रभुले तुरन्तै मोसा हारून र मिरियमलाई भन्नुभयो, तिमीहरू तिनै जना भेटु नेपालमा आऊ। अनि तिनै जना आए। हेर्नुहोस्, यो पारिवारिक मामला हो। र 5-9 भनिएको छ, तब परमप्रभु बादलको खाममा आई भेट हुने पालको ढोकामा उभिएर हारून र मिरियमले बोलाउनु भयो। जब ती दुवै अघि आए तब उहाँले भन्नुभयो, अब मेरो कुरा सुन, जब तिमीहरूका बीचमा परमप्रभुको कुनै अगमवक्ता छ तब म त्यससँग दर्शनमा आफैलाई प्रकट गर्छु, त्यससँग सपनामा कुरा गर्छु, तर मेरो दास मोसासित म त्यसो गर्दिन। त्यो त मेरो सबै घरानामा विश्वासी छ। त्यससँग म गुप्त रीतिले होइन, तर आमने सामने प्रष्टसँग बात गर्छु र मेरो स्वरूप त्यसले हेर्छ। त्यसै कारण मेरो दास मोसाको विरूद्धमा बोल्न तिमीहरूलाई किन डर लागेन? अनि तिनीहरूका विरूद्धमा परमप्रभुको क्रोध दन्क्यो र उहाँ त्यहाँबाट गइहाल्नुभयो। परमेश्वर भनिरहनु भएको छ कि उहाँले अगमवक्ताहरूको चुन्नुहुन्छ। उही समयमा परमेश्वर भन्नुहुन्छ कि मूसा अरूहरू भन्दा महान हुन्, उता मेरो सबै घरानामा विश्वासी छ। परमेश्वर मूसाको पक्षमा भएर सिधै बोल्नुहुन्छ। आठ पद, त्यससँग म गुप्त रीतिले होइन तर आम्ने सामने प्रष्ट बात गर्छु र मेरो स्वरूप त्यसले हेर्छ। अनि दश पदमा भनिएको छ, पालमाथिबाट बादल हट्दा मिरियम कोर लागेर हिउँ जस्तै सेती भइसकेकी थिइन्। हारूनले मरियमलाई हेर्दा तिनी कोरी भइसकेको देखे। तिनीहरूले भनेका कुरामा तिनीहरू अति नै मूर्ख थिए। मरियम कोरी भइन्, जुन परमेश्वरको तिनीमाथि कठोर दण्ड हो। मूसाले मरियमको निम्ति प्रार्थना गरे, ओ हेर्नुहोस्, मूसा कति दयालु र क्षमाको व्यक्ति थिए। यद्यपि परमेश्वरले मरियमलाई निको पार्नु भए तापनि शिविर वा छौनीबाट सात दिनसम्म अलग राखिनु परेको थियो र तिनी कोरी भएकोले शिविरबाट बहिष्कृत गरिएकोले मानिसहरू आफ्नो यात्रालाई अगाडि बढ़ाएनन्। तिनले सात दिनसम्म यात्रालाई रोकिराखे। अनि एघारदेखि सोह्र पदमा हारूनले मूसालाई भने, मेरा प्रभु, बिन्ती छ, हामीले मूर्खता गरेर पाप गरेका छौं, तर यसको दण्ड हामीले भोग्नु नपरोस्। आमाको गर्भबाट निस्कन्दै आधा कुहेर मरिसकेको जस्तो यसलाई हुन नदिनुहोस्। तब मूसाले यसो भनेर परमप्रभुमा पुकार गरे, हे परमेश्वर, म आग्रहपूर्वक विन्ती गर्दछु, त्यसलाई निको पारिदिनुहोस्। तब परमप्रभुले मूसालाई भन्नुभयो, त्यसको बाबुले त्यसको मुखमा थुकिदिएको भए कि त्यो सात दिनसम्म शर्ममा पर्ने थिएन र? त्यसलाई सात दिनसम्म छाउनी बाहिर थुनिराख, त्यसपछि मात्र त्यसलाई भित्र ल्याउनु। तब मेरियम सात दिनसम्म छाउनी बाहिर थुनिए र मेरियमलाई भित्र नल्याउन्जेल मानिसहरू पनि अगाडि बढेनन्। त्यसपछि हसेरोदबाट बढेर तिनीहरूले परानको मरूभूमिमा पाल टाँगे। किन हारूनलाई चाहिँ कोर रोग लागेन त? किनभने हारून परमेश्वरको प्रधान पुजारी थिए। यदि तिनी कोरी भए त्यस अवस्थामा सेवा कसैले गर्न सक्दैनथे। इसरायलीसँग परमेश्वर र तिनीहरूको बीचमा कुनै पनि मध्यस्थ गर्ने हुनु पर्दथ्यो। त्यसकारण परमेश्वरले यो परिवारको मामलालाई यस समयमा हारूनलाई दण्ड दिन प्रयोग गर्नु भएन। अनि हारूनले नै मूसासँग विन्ती गरे। दण्ड तिनीहरूमाथि आएको कारण तिनीहरू दुवैको ढाको कारणले थियो, तर मरियम चाहिँ यसमा लिडर थिइन्। तिनको नाम पहिलो उल्लेख छ। हारून चाहिँ लिडर थिएन, तिनी खाली होमा हो थप्ने व्यक्ति थिए। तिनी कमजोर र अस्थिरता थिए। त्यो चरित्र हामी प्रस्थान 32 पदमा देख्छौ। तिनी सुनको बाछा बनाउने काममा पनि हात दिएका थिए। डाहा र ईर्ष्याको पापहरू मरियमको हृदयमा बढ़ेको थियो र परमेश्वरले तिनलाई सही तरिकामा दण्ड दिनुभयो।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98473536, 98470356। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।